आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
सबैले
जम्बुको तालामा
श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशू ख्रीष्टको मधुर र सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता, म आशा गर्दछु कि आज पनि तपाई सबै पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको लागि आफ्नो आफ्नो रेडियोको सेटको सामुन्ने आइपुगिसक्नु भएको छ। म पनि तपाईहरूसँगै तयारीको साथ आइसकेको छु। श्रोता, आजको यो बाइबल अध्ययनमा प्रवेश गर्नुभन्दा पहिले म तपाईहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईहरूका सुन्दर पत्रहरूको लागि, तपाईहरूको सुझावहरूको लागि जुन नियमित रूपमा म प्राप्त गरिरहेको छु। तपाईहरूका सुन्दर पत्रहरूले मलाई धेरै उत्साह दिएको छ। मैले धेरै अगुवाहरू, विश्वासीहरूबाट यस्तो पत्र पाएको छु जसले हाम्रो कार्यक्रमलाई अति नै धेरै मन पराउनु भएर यो कार्यक्रमलाई आफ्नो बाइबल अध्ययनमा, अरूलाई सिकाउने काममा र आफ्नो सेवा संगतिमा पनि प्रयोग गरिरहनु भएको रहेछ। धेरै खुशी लाग्यो। आशा गर्दछु कि यसरी नै आउने दिनहरूमा पनि तपाईहरूलाई यो बाइबल अध्ययनमा सम्पूर्ण रूपमा तपाईहरूको लागि आशिषित बन्न सकौं। तपाईहरूको लागि अझ धेरै आत्मिक कुराहरू प्रभुले मलाई बुझ्नको लागि र सम्झाउनको लागि सहायता गर्नुभएको होस्। श्रोता, तपाईहरूका सुन्दर पत्रहरूको लागि धेरै धेरै धन्यवाद अनि प्रार्थनाको लागि पनि धेरै धेरै धन्यवाद। म आशा गर्दछु आउने दिनहरूमा पनि यसरी नै पत्रचार गर्न भुल्नुहुने छैन र आफूले प्राप्त गरेका आशिषका कुराहरू, सिकेका कुराहरू हामीलाई पत्रको माध्यमबाट जानकारी गराउनुहुनेछ। साथै तपाईहरूले यो कार्यक्रमलाई आफ्नो जीवनको एक अभिन्न अंग बनाउनुहुनेछ र आफ्नो बाइबल अध्ययन कार्यक्रममा यसलाई प्रयोग गर्नुहुनेछ। तपाईँले यसलाई समूहमा, आफ्नो बाइबल अध्ययन समूहमा, झुण्डमा प्रयोग गर्नुहुनेछ अनि परमेश्वरको वचन अध्ययनमा आशिषित हुनुहुनेछ भन्ने म प्रभुसँग प्रार्थना गर्छु र यही नै मेरो उद्देश्य, लक्ष्य अनि मेरो दर्शन हो। मेरो लागि, हामी सम्पूर्ण युनिटको लागि निरन्तर रूपमा प्रार्थना गरिदिनुहोला। हामी पनि तपाईँहरूको लागि प्रार्थना गर्नेछौ। प्रभुले धेरै धेरै तपाईँहरूलाई आत्मिक रूपमा आशिष दिनुभएको होस्। हुन्छ श्रोता मित्र, अब हामी पवित्र धर्मशास्त्र बाइबलको अध्ययनतिर बढ्नेछौ। आज हामी बाइबल अध्ययन दोस्रो समुएल 24 अध्यायबाट देख्न गइरहेका छौ अनि दोस्रो समुएलबाटको वचन अध्ययन आज अन्तिम हो। म आशा गर्दछु कि तपाईहरूले यस पुस्तकबाट धेरै धेरै आत्मिक आशिषहरू प्राप्त गर्नुभयो। मित्र, दोस्रो समुएल 24 अध्यायको मुख्य विषय हो जनगणना लिने काममा दाउदको पाप। यो दाउदको अर्को पाप हो। अहिलेसम्म तिनले परमेश्वरमा विश्वास गर्नुपर्दथ्यो संख्या गर्नको सट्टामा परमेश्वरले एकपल्ट दाउदलाई दण्ड दिनुहुन्छ इन्साफ गर्नुहुन्छ तर उसको इन्साफ दण्ड न्याय जुन उसलाई अनुमति दिनुहुन्छ दाउदले आफैलाई परमेश्वरको कृपामा राखिदिन्छन् फालिदिन्छन् परमेश्वरले महामारी पठाउनुहुन्छ दाउदले परमेश्वरको वेदी बनाउन अरौनाको खला किन्छन् अरौनाबाट सित्तैमा उपहारको रूपमा त्यस खलाको ग्रहण गर्न स्वीकार गर्न उसको इन्कार गर्ने कामले परमेश्वरप्रति उसको गहिरो समर्पण र भक्तिको प्रकट गर्दछ यो स्थान त्यो ठाउँ भयो जहाँ सुलेमानले मन्दिर निर्माण गरे अहिले यद्यपि त्यहाँ आमोरको मस्जिद खड़ा भए तापनि इसरायलले कुनै दिन भविष्यमा त्यही स्थानमा इसरायलको परमेश्वरको निम्ति फेरि मन्दिर खड़ा गर्नेछ यो म विश्वास गर्दछु त सबभन्दा पहिले हामी देख्दछौ जनगणना अमित त्यहाँ धेरै मानिसहरू छन् जसले यसलाई पापको रूपमा विचार गर्दैनन् सोच्दैनन् म विश्वास गर्दछु र सोच्दछु कि यो दाउदको अर्को पाप हो परमेश्वरको दृष्टिमा आफ्नो सैनिकको आफ्नो जवानहरूको जनगणना लिने काम अन्य उसका पापहरूको जतिकै खराब र कुरूप पाप थियो जब तपाईँ व्यवस्थाको एउटै भागको उल्लंघनको दोषी हुनुहुन्छ तपाईँ सबै व्यवस्थाको उल्लंघनको दोषी हुनुहुन्छ उसको जनगणना लिने कामले यसको प्रमाण दिँदथ्यो परमेश्वरमा उसको विश्वासको कमी अभाव दोस्रो समुएल 24 अध्यायको 1-2 पदमा यस प्रकार लेखिएको छ फेरि परमप्रभुको क्रोध इसरायलीहरूमाथि दन्कियो अनि उहाँले दाउदलाई तिनीहरूका विरूद्धमा सुर्याउनुभयो र तिनलाई इसरायल र यहुदाको गणना गर्नु भनी हुकुम गर्नुभयो यसैकारण दाउदले युवाव र तिनीसँग भएका सेनापतिहरूलाई दानदेखि बिर्सेवासम्म इसरायलका सबै कुलहरूको चारैतिर गएर लडाकु मानिसहरूको गणना गरेर तिनीहरूको संख्या तिनी कहाँ ल्याउन भनी हुकुम गरे आरम्भमा परमेश्वरले दाउदलाई आफ्ना मानिसहरूको जनगणना लिन आज्ञा दिनुभएको थियो परमेश्वरले त्यस बेला जनगणना लिएको चाहनुहुन्थ्यो ताकि दाउद उत्साहित हुन सकुन् र मजबूत हुन सकुन् परमेश्वर दाउदले यो कुराको थाहा पाएको चाहनुहुन्थ्यो कि उसको पछि त्यहाँ महान विशाल सैनिक थियो मित्र विश्वास अन्धकारमा अन्धाधुन्ध हामफाल्नु होइन यो जुवा खेल होइन पृथके विश्वास आशाको कुरा पनि होइन विश्वास निश्चित कुरा हो परमेश्वर तपाईलाई त्यस्तो केही कुरामा विश्वास गर्न भन्नुहुन्न जुन सत्य होइन विश्वास चट्टानमा निश्चित जगमा वा आधारमा आश्रित छ प्रभु येशु ख्रिष्ट जग वा आधार हुनुहुन्छ त्यसकारण विश्वास खालि अन्धाधुन्ध अन्धकारमा हामफाल्नु होइन तर मित्र तपाईँको जीवनमा त्यहाँ त्यस्तो समय आउँछ जब तपाईँ विश्वासद्वारा जिउन र हिँड्न आवश्यक छ र यो कुराको महसुस गर्न आवश्यक छ कि तपाईँ आफ्नो प्रयत्नद्वारा वा संख्याहरूद्वारा जिउन सक्नुहुन्न मित्र अभाग्यवश आज चर्च वा मण्डली परमेश्वरमा विश्वास र भरोसा गर्न सिकेका छैनन् परिणामस्वरूप विश्वासहरूको अध्ययन सभा प्रार्थना सभा र आत्मिक विजयहरूको बारेमा कहिले पनि उल्लेख गरिँदैन उल्लेख गरिने कुराहरू यी हुन् कि हामीसँग कोषमा कति पैसा छ यस साल हामीले कतिजनालाई बत्तीसमा दियौं र कतिजना सदस्यहरू हामीले लियौं यदि आँकडा असल देखिए हामी विचार गर्दछौ कि यो महान आत्मिक विजय हो दाउदको पापहरू यस समयमा मानिसहरूको जनगणना लिने काम थियो किन तिनी अहिले वृद्ध राजा हुन् दाउद जान्दछन् कि परमेश्वरले उसको मुनि जग वा आधार राख्नु भएको छ अनि तिनी जान्दछन् कि तिनी आफ्नो शत्रुहरूमाथि विजय हुन सक्छन्। तिनलाई मानिसहरू गर्न तिनीहरूको संख्या लिन कति पनि आवश्यक छैन। म कहिले कहीँ सोच्दछु कि आज चर्चको मण्डलीको श्राप यसमा त्यस्तो व्यक्ति हुनु हो जो सधैँ केही कुराको आँकडा निकालिरहन्छ तर आत्मिक विजयको बारेमा केही पनि जान्दैन, जुन वास्तवमा स्थान लिनुपर्नेछ। त्यही नै दाउद यहाँ गरिरहेका छन्। अगाडि 10-13 पदमा भनिएको छ, मानिसहरूको जनगणना गरिसकेपछि दाउदको विवेकले तिनलाई सतायो र तिनले परमप्रभुलाई भने, मैले साह्रै दुष्ट काम गरेको छु। हे परमप्रभु, विन्ती छ आफ्नो दासको अपराधलाई दूर गर्नुहोस्। म साह्रै मूर्ख भए, तिनी भोलिपल्ट बिहानै उठे। तर यसै बीचमा परमप्रभुको वचन दाउदका अगमवक्ता गात कहाँ आइसकेको थियो। गएर दाउदलाई यसो भन्, परमप्रभु यसो भन्नुहुन्छ, म तेरो अघि तीनवटा कुरा दिँदैछु, तीमध्ये एउटा चुन र त्यही नै म तमाथि ल्याउनेछु। तब गात आएर त्यही कुरा दोहोर्याएर दाउदलाई भने, हजुरको देशमा 3 वर्षसम्म अनिकाल परोस्, अथवा 3 महिनासम्म हजुरलाई खेद्ने शत्रुहरूबाट भागिरहने हजुरको अवस्था होस्, वा हजुरको देशमा 3 दिनसम्म रोडी चलोस्। अब विचार गर्नुहोस् र मलाई पठाउनु हुनेका मैले के जवाब लानुपर्छ सो भन्नुहोस्। परमेश्वरले दाउदलाई दण्डको चुनाव गर्न चुन्नलाई अनुमति दिनुहुन्छ। परमप्रभुलाई दाउदको उत्तर उल्लेखनीय छ। यसले यो कुराको प्रकट गर्दछ कि तिनी त्यो व्यक्ति हुन् जो जान्दछन् कि परमेश्वरलाई कसरी विश्वास र भरोसा गर्नु। मैले पहिले नै यो भनिसकेको छु र अहिले पनि यो भन्नेछु, दाउद पतित भए, असफल भए, गिरे, लडे। यो सत्य हो कि तिनले पाप गरे, तर तिनको हृदयको अन्तस्करणमा त्यस्तो विश्वास र भरोसा थियो जुन कहिले पनि असफल पतित भएन, गिरेन। आधारभूत रूपमा दाउदले परमेश्वरमा विश्वास गरे, जुन परमेश्वरलाई उसको उत्तरले प्रकट गर्दछ। अगाडि हामी 14 पदमा हेर्छौं, यस प्रकार लेखेको छ, तब दाउदले गादलाई भने, म त साह्रै संकष्टमा परेको छु, हामीलाई परमप्रभुको हातमा पर्नु नै बेस होला, किनभने उहाँको करुणा महान छ, तर मलाई मानिसहरूको हातमा पर्नु नपरोस्। मित्र, परमेश्वरले 3 वटा दण्डको चुनाव गर्न दाउदलाई दिनुभयो। उहाँले दाउदलाई तिनीहरूमध्ये एउटा दण्डको चुन्न भन्नुभयो। दाउदले तिनीहरूमध्ये कुनै पनि चुनेनन्, बरु त्यसको सट्टामा उसले परमप्रभुलाई भन्नुभयो कि तिनी मानिसहरूको सट्टामा पर्न चाहँदैनथे। अनि त्यो नै एक कुरा हो जुन म सधैँ मेरो सेविकाईमा प्रार्थना गर्दछु, गरेको छु र गरिरहनेछु। ओ परमेश्वर, मलाई त्यस्तो स्थानमा पर्न नदिनुहोस् जहाँ म मानिसहरूको अधीनमा भरमा नपरू। अभाग्यवश जब म आफ्नो सेविकाईतिर हेर्दछु, परमेश्वरले मलाई त्यस्तो अवस्थामा र स्थानमा कहिले पनि राख्नु भएको छैन। परमेश्वरले तिनीहरूमाथि कृपा गर्नुहुन्छ। दाउद मानिसहरूको हातमा पर्न चाहँदैनन्, बरु तिनी परमेश्वरको हातहरूमा पर्न इच्छुक थिए, किनभने तिनी जान्दथे कि कसरी परमेश्वरलाई भरोसा गर्नु। ओ यो कति सुन्दर कुरा हो जब तपाईँ दाउदलाई यो गरेको देख्नुहुन्छ। परमप्रभुले इसरायलमा महामारी पठाउन निर्णय गर्नुभयो। दाउदले जान्दथे कि तिनी परमेश्वरको हातमा पर्नु नै बेस हुनेछ। त्यही नै तरिकामा तपाईँ र म पनि महसुस गर्नुपर्छ जब परमेश्वरले हामीलाई इन्साफ गर्नुहुन्छ, दण्ड दिनुहुन्छ। मेरो मित्र, जसलाई उहाँ प्रेम गर्नुहुन्छ उहाँ अनुशासन गर्नुहुन्छ। अनुभवबाट म तपाईँलाई भन्न सक्छु कि उहाँको अनुशासनमा मायालुपन, सहनशीलतापन हुन्छ र त्यसमा सान्त्वना छ, त्यसमा आशिष छ। उहाँले मात्र आँसुहरूको पुछी दिन सक्नुहुन्छ, उहाँले टुटेको हृदयमा मलमपट्टी गर्न सक्नुहुन्छ, उहाँले हृदयमा भएका ती चोटहरूलाई निको पार्न सक्नुहुन्छ। डाक्टरले तपाईँको दुर्घटनामा घटित चोटलाई दवाई औषधि र मलमपट्टी गर्न सक्दछ, सिलाई गर्न सक्दछ, तर महान भावनात्मक दुर्घटनाहरूमा खालि प्रभु येशूले मात्र मलमपट्टी गर्न सक्नुहुन्छ। ओ मित्र, आज हामीलाई उहाँको कति धेरै आवश्यकता छ। त्यसपछि निम्न पदहरूमा हामी देख्छौं, परमेश्वरले स्वर्गीय दूतहरूको वा स्वर्गीय दूतहरूद्वारा दण्ड पठाउनुहुन्छ, त्यो चाहिँ रोडी। दाउद अरौनाको खला किन्छन्। अहिले हामी यो पुस्तकको अन्तिम भागमा आउँदछौ। दाउद परमप्रभुको निम्ति मन्दिर वा भवन बनाउन चाहन्छन्। 15-18 पदमा भनिएको छ, यसैकारण बिहानदेखि तोकेको समयसम्म इसरायलभरि परमप्रभुले रोडी पठाउनुभयो र दानदेखि बेर्सेबासम्म 70,000 मानिसहरू मरे। जब स्वर्गीय दूतले यरूसलेम नष्ट पार्नलाई त्यसतिर आफ्नो हात पसारे, तब त्यस्तो सत्यनाश गर्नदेखि परमप्रभुको मन बदलियो र मानिसहरूलाई नाश गर्ने ती स्वर्गीय दूतहरूलाई उहाँले भन्नुभयो, बस भयो, तिम्रो हात थाम। त्यस बेला परमप्रभुका ती दूत यबोसी अरौनाको खलाको छेउमा उभिरहेका थिए। जब दाउदले मानिसहरूलाई मार्दै गर्ने ती स्वर्गीय दूतलाई देखे, तब तिनले परमप्रभुलाई भने, यो खराबी त मैले पो गरेको हुँ, पाप मेरै हो, तर यी बिचरा भेडाहरूले के गरेका थिए, तपाईँको हात म र मेरो घरनामाथि परोस्। त्यही दिन गाद दाउद कहाँ आएर तिनलाई भने, गएर यबुसी अरौनाको खलामा प्रभुको निम्ति एउटा वेदी बनाउनुहोस्। मित्र, यो कुराको याद राखौ, अरौना यबुसी थिए, इसरायली थिएनन्। 19-21 पदमा भनिएको छ, गादद्वारा परमप्रभुले आज्ञा गर्नुभए झैं दाउद माथि उख्लेर गए। जब अरौनाले राजा तिनका मानिसहरूलाई आफू भएतिर आइरहेको देखे, तब तिनी गएर राजाको सामुन्ने गुप्त परि दण्डवत गरेर भने, हजुर किन हजुरको दासलाई भेट गर्नलाई आउनुभयो? दाउदले जवाब दिए, मानिसहरूमाथि चलेको यो रूढी बन्द होस् भने परमप्रभुको निम्ति एउटा वेदी बनाउनलाई तिम्रो खला किन्न भनी म आएको हुँ। मित्र, दाउद खला किन्ने उसको आवश्यकताको लागि आफ्नो कारण बताउँछन्। अनि 22-25 पदमा भनिएको छ, अरौनाले दाउदलाई भने, बिन्ती छ हजुर, त्यो लानुहोस् र जस्तो योग्य सम्झनुहुन्छ त्यस्तो बलिदान चढाउनुहोस्। होम बलिको निम्ति म कहाँ गोरुहरू र दाउराको निम्ति तिनका जुवा र दाइ गर्ने काठहरू छन्। अरौनाले यो सबै राजालाई तिनका कामको निम्ति दिएर भने, परमप्रभु हजुरका परमेश्वरले हजुरलाई ग्रहण गरून्। तर राजाले अरौनालाई भने, होइन, म ती तिमीबाट किन्ने छु, पैसा नपरेको चीज लिएर परमप्रभु मेरा परमेश्वरलाई म बलिदान चढाउने छैन। यसकारण दाउले त्यो खला र गोरुहरू चाँदीका 50 सिक्कामा किने। त्यहाँ तिनले परमप्रभुको निम्ति एउटा वेदी बनाए र होम बलि र मेल बलिहरू चढाए। तब देशको निम्ति तिनले गरेको प्रार्थना परमप्रभुले स्वीकार गर्नुभयो र इसरायलमा चढेको रूढी थामियो। मित्र, यो महान कुरा थियो, दाउले अरौनाको खलाको किन्छन् र वेदी बनाउँछन् र त्यहाँ बलिदान चढाउँछन्। ओ परमेश्वरको जनहरूले यो पाठ सिके कति राम्रो हुने थियो। कोही मानिसहरू विचार गर्दछन् कि आज परमेश्वरको काममा रूपियाँ पैसाहरूको व्यवस्थाको उल्लंघन गर्नुहुँदैन। म जान्दछु कि त्यहाँ रूपियाँ पैसामा बढ़ी जोड छ, तर दाउदले के गरे सो कुराको ध्यान दिनुहोस्। अरौनाले दाउदलाई आफ्नो खला उपहारको रूपमा सित्तैमा दिन चाहन्थे। दाउदले भने, तिमीले मलाई सित्तैमा दिन सक्दैनौ, म यसको निम्ति किन्नेछु, यसको निम्ति दाम दिनेछु। किन? दाउदले आफ्नो सफाईको स्पष्टीकरणको निरन्तर जारी राखे। पैसा नपरेको चीज लिएर परमप्रभु मेरा परमेश्वरलाई म बलिदान चढाउने छैन। मित्र, आज परमेश्वरले ती मानिसहरूमाथि कृपा गरून् जो आत्मिक कुराहरू सित्तैमा लिइरहेका छन्। मेरो मित्र, तपाईँको भाग तिर्नुहोस् र परमेश्वरले तपाईँलाई आदर र आशिष दिनुहुनेछ। दाउदको यस प्रकारको व्यवहार हाम्रो हृदयलाई कोट्याउने झकझक्याउने कुरा हो कि हामी परमेश्वरलाई पैसा नपरेको चिज लिएर परमप्रभु परमेश्वरलाई दिन प्रयत्न गरिरहेका छौं। मित्र, परमेश्वरले हामीलाई क्षमा दिउन् हाम्रा बेइमानदारीताको निम्ति, र हामी दाउदले जस्तै दिन सिकौं। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकसँग धेरै धेरै आशिष दिनुभएको होस्। प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98473536979847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।